आंख नहीं रखते, तुम इन आंखों से भी इसकी मर्जी के खिलाफ देखने का काम नहीं ले सकते। तुमको इस पेट में भी कोई ऐसी चीज डालने का हक नहीं है जो इसकी मर्जी के खिलाफ हो। तुम्हें इस जमीन और इन जायदादों पर भी मालिक के मंशा के खिलाफ कोई कोई हक हासिल नहीं है। तुम्हारी बीवियां जिनको तुम अपनी कहते हो और तुम्हारी औलाद जिनको तुम अपनी कहते हो, ये भी सिर्फ इसलिए तुम्हारी है कि तुम्हारे मालिक की दी हुई है। लिहाजा तुमको इनसे भी अपनी ख्वाहिश के मुताबिक नहीं बल्कि बल्कि मालिक मालिक के हुक्म के मुताबिक ही बर्ताव करना चाहिए। अगर इसके खिलाफ करोगे तो तुम्हारी हैसियत गाजिब की होगी। जिस तरह दूसरे की जमीन पर कब्जा करने वाले को तुम कहते हो कि वो बेईमान है, इसी तरह अगर खुदा की दी हुई चीजों को तुम अपना समझकर अपनी मर्जी के मुताबिक इस्तेमाल करोगे या खुदा के सिवा किसी और की मर्जी के मुताबिक इनसे काम लोगे, तो वही बेईमानी का इल्जाम तुम पर भी आएगा। अगर मालिक की मर्जी के मुताबिक काम करने में कोई नुकसान होता है तो हुआ करे, जान जाती है तो जाए, हाथ पांव टूटते हैं तो टूटे, औलाद का नुकसान होता है तो हो, माल और जायदाद बर्बाद हो तो हुआ करे। तुम्हें क्यों गम हो? जिसकी चीज है वही अगर नुकसान पसंद करता हो तो उसको हक है। हाँ, अगर मालिक की मर्जी के खिलाफ तुम काम करो और उसमें किसी चीज का नुकसान हो तो बिलाशुबा तुम मुजरिम होगे, क्योंकि वो दूसरों के माल को तुमने खराब किया। तुम खुद अपनी जान के मुख्तार नहीं हो। मालिक की मर्जी के मुताबिक जान दोगे तो मालिक का हक अदा कर दोगे, इसके खिलाफ काम करने में जान दोगे तो ये बेईमानी होगी। इस्लाम लाना खुदा पर एहसान नहीं। दूसरी बात यह है कि मालिक ने जो चीज तुम्हें दी है इसको अगर तुम मालिक ही के काम में सर्फ करते हो तो किसी पर एहसान नहीं करते, ना मालिक पर एहसान है ना किसी और पर। तुमने अगर इसकी राह में कुछ दिया या कुछ खिदमत की या जान दे दी जो तुम्हारे नजदीक बहुत बड़ी चीज है, तब भी कोई एहसान किसी पर नहीं किया। ज्यादा से ज्यादा जो काम तुमने किया वो बस इतना ही तो है कि मालिक का हक जो तुम पर था वो तुमने अदा कर दिया। ये कौन सी ऐसी बात है जिस पर कोई फूले और फख्र करे और ये चाहे कि इसकी तारीफें की जाए और ये समझे कि इसने कोई बहुत बड़ा काम किया है जिस पर इसकी बड़ाई तस्लीम की जाए। याद रखो कि सच्चा मुसलमान मालिक की राह में कुछ सर्फ करने या कुछ खिदमत करने के बाद फूलता नहीं है बल्कि खाक सारी अख्तियार करता है। फख्र करना कारे खैर को बर्बाद कर देता है। तारीफ की ख्वाहिश जिसने की और उसकी खातिर कोई कारे खैर किया वो खुदा के यहाँ किसी अजर का मुस्तहक न रहा, क्योंकि इसने तो अपने काम का मावजा दुनिया ही में मांगा और यही इसको मिल भी गया। अल्लाह का एहसान और हमारा रवैया। भाइयों बहनों, अपने मालिक का एहसान देखो कि अपनी चीज तुमसे लेता है और फिर कहता है कि ये चीज मैंने तुमसे खरीदी है और इसका मावेजा मैं तुम्हें दूंगा। अल्लाहु अकबर। इस शाने जुदो करम का भी कोई ठिकाना है? कुरान में इरशाद होता है कि इन्नल्लाह मिनल मोमिनीन अनफुसहुम वाम्वालहुम बिअन्ना लहुमुल जन्ना, सूरह तौबा की आयत 111 है। اللہ نے ایمانداروں سے ان کی جانیں اور ان کے مال خرید لیے ہیں اس معاوضے میں کہ ان کے لیے جنت ہے۔ یہ تو مالک کا برتاؤ تمہارے ساتھ ہے، اب ذرا اپنا برتاؤ بھی دیکھو۔ جو چیز مالک نے تم کو دی تھی اور جس کو مالک نے بھی پھر تم سے معاوضہ دے کر خرید بھی لیا، اس کو غیروں کے ہاتھ بیچتے ہو، نہایت ذلیل معاوضہ لے لے کر بیچتے ہو۔ وہ مالک کی مرضی کے خلاف تم سے کام لیتے ہیں اور تم یہ سمجھ کر ان کی خدمت کرتے ہو کہ گویا رزاق وہ ہیں۔ تم اپنے دماغ بیچتے ہو، اپنے ہاتھ پاؤں بیچتے ہو، اپنے جسم کی طاقتیں بیچتے ہو، اور وہ سب کچھ بیچتے ہو جس کو خدا کے باغی خریدنا چاہتے ہیں۔ اس سے بڑھ کر بد اخلاقی اور کیا ہو سکتی ہے؟ بیچی ہوئی چیز کو بیچنا قانونی اور اخلاقی جرم ہے۔ دنیا میں اس پر دغا بازی اور فریب دہی کا مقدمہ چلایا جاتا ہے۔ کیا تم سمجھتے ہو کہ خدا کی عدالت میں اس پر مقدمہ نہیں چلایا جائے گا؟ کلمہ طیبہ اور کلمہ خبیثہ۔ اسلامی بھائیوں بہنوں، پچھلے خطبے میں کلمہ طیبہ کے متعلق میں نے آپ سے کچھ کہا تھا، آج پھر اس کلمے کی کچھ اور تشریح میں آپ کے سامنے بیان کروں گا، اس لیے کہ یہ کلمہ ہی اسلام کی بنیاد ہے اور اسی کے ذریعے سے آدمی اسلام میں داخل ہوتا ہے، اور کوئی شخص حقیقت میں مسلمان بن نہیں سکتا جب تک کہ وہ اس کلمے کو پوری طرح سمجھ نہ لے اور اپنی زندگی کو اس کے مطابق نہ بنا لے۔ اللہ تعالیٰ نے اپنی کتاب مجید میں اس کلمے کی تعریف اس طرح فرمائی ہے، الم ترى كيف ضرب الله مثلا كلمات طيبة كشجرة طيبة أصلها ثابت وفروعها في السماء تؤتي أكلها كل حين بإذن ربها ويضرب الله الأمثال للناس لعلهم يتذكرون ومثل كلمات خبيثة كشجرة خبيثة نجتثت من فوق الأرض ما لها من قرار يثبت الله الذين آمنوا بالقول الثابت في الحياة الدنيا في الآخرة ويذل الله الظالمين ويفعل الله ما يشاء۔ سورة إبراهيم آية 24-27۔ کیا تم دیکھتے نہیں ہو کہ اللہ نے کلمہ طیبہ کو کس چیز سے مثال دی ہے؟ اس کی مثال ایسی ہے جیسے ایک اچھی ذات کا درخت جس کی جڑ زمین میں گہری جمی ہوئی ہے، شاخیں آسمان تک پہنچی ہوئی ہیں، ہر آن وہ اپنے رب کے حکم سے اپنے پھل دے رہا ہے۔ یہ مثالیں اللہ اس لیے دیتا ہے کہ لوگ ان سے سبق لے، اور کلمہ خبیثہ کی مثال ایک بدذات درخت کی سی ہے جو زمین کی سطح سے اکھاڑ پھینکا جاتا ہے اور اس کے لیے کوئی استحکام نہیں ہے۔ ایمان لانے والوں کو اللہ ایک قول ثابت کی بنیاد پر دنیا اور آخرت دونوں میں ثبات عطا کرتا ہے، اور ظالموں کو اللہ بھٹکا دیتا ہے۔ اللہ کو اختیار ہے جو چاہے کرے۔ یعنی کلمہ طیبہ کی مثال ایسی ہے جیسے کوئی اچھی ذات کا درخت ہو جس کی جڑیں زمین میں خوب جمی ہوئی اور جس کی شاخیں آسمان تک پھیلی ہوئی ہوں، اور جو ہر وقت اپنے پروردگار کے حکم سے پھل پر پھل لائے چلا جاتا ہے۔ اس کے برعکس کلمہ خبیثہ یعنی برا اعتقاد اور جھوٹا قول ایسا ہے جیسے